रेडियो नेपाल हो। साँझ सात बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। जेन्जी शहीद परिवारको कल्याणकारी कार्यक्रम सञ्चालन गर्न अनुदान उपलब्ध गराउने सरकारको निर्णय। वीरगंजमा स्थानीय प्रशासनद्वारा आज साँझ छ बजेदेखि भोलि बिहान आठ बजेसम्म कर्फ्यू। संयमता, सजगता र सह अस्तित्वका आधारमा स्थितिलाई सामान्यीकरण गर्न सबैमा गृहमन्त्री ओम प्रकाश अरियालको आग्रह। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 77 जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत नियुक्त। र अमेरिकाद्वारा बन्धक बनाइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई लागू औषध सम्बन्धी मुद्दामा न्यूयर्कको एक अदालतमा उपस्थित गराइँदै कोलम्बो र मेक्सिकोमा पनि सैन्य आक्रमण गरिने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले जेन्जी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेन्जी शहीद परिवार समाजलाई अनुदान दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।
समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा श्री कुलप्रसाद नेउपानेलाई मनोनयन गर्ने निर्णय भएको छ। जेन्जी शहीद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेन्जी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ। नेपाल सरकार र इजरायल सरकार बीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ। पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश 2082 स्वीकृत गर्ने निर्णय भएको छ।
यस्तै मन्त्री परिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओम बहादुर खड्कालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढ़ुवा गर्ने निर्णय गरेको छ। यस्तै बैठकले नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारी पत्र स्वीकृत गर्ने, वन तेस्रो संशोधन नियमावली 2082 स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री खरेलले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय पर्साले आज साँझ छ बजेदेखि भोलि बिहान आठ बजेसम्मका लागि वीरगंजमा कर्फ्यू आदेश जारी गरेको छ। अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन र निस्किनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा 100 नम्बरमा फोन गरी बाहिर निस्कन हुन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। साथै कर्फ्यू आदेशको अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्य कर्मीका सवारी साधनहरू, संचारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रीको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा उल्लेख छ। वीरगंजमा आपसी सद्भाव भड्काउने खालका प्रदर्शन दिनहुँ हुन थालेपछि स्थानीय प्रशासनले आज दिउँसो एक बजेदेखि वीरगंज क्षेत्रमा निषेधाज्ञा जारी गरेको भए पनि यसका बावजुद वीरगंजको लाठ गल्ली, छपकैया, बिरता लगायतका स्थानमा प्रदर्शन र झडप नरोकिएपछि साँझ छ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको हो। गृहमन्त्री ओम प्रकाश अरियालले धनुषा र पर्सामा भएका धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुग्ने किसिमका घटनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ। गृह प्रशासन र संघीय सरकारको तहबाट गरिनुपर्ने सबै किसिमका सुरक्षाका पूर्व तयारी र सजगता अपनाइएको जनाउँदै गृहमन्त्री अरियालले सबै पक्षसँग तत्काल सद्भाव र सह अस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गर्नुभयो। उहाँले मधेश प्रदेश तथा अन्य केही प्रदेशमा देखिन खोजेका साम्प्रदायिकता, संयमता, सजगता र सहअस्तित्वका आधारमा स्थितिलाई सामान्यीकरण गर्न पनि सबैमा अनुरोध गर्नुभयो। उहाँले आज गृह मन्त्रालयमा विभिन्न संवैधानिक आयोगका कार्यवाहक अध्यक्षहरू, सचिव तथा पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो। गृहमन्त्री अर्यालको अध्यक्षतामा आज मधेश प्रदेश सहितका 21 जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सातै प्रदेशका प्रदेश प्रहरी प्रमुखसँग भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा मन्त्री अर्यालले हाल मधेश प्रदेशका जिल्लाहरूको प्रमुख जिल्ला अधिकारीहरू तथा प्रदेश प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षा अवस्था बारे जानकारी लिनु भएको थियो। गृह मन्त्रालयमा आजै नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जाल मार्फत फैलाइने धार्मिक, विदेश र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गर्नुभयो। छलफलमा गृहमन्त्री अर्यालले आपसी सद्भाव खलबल्याउने र एकअर्काको धर्ममा आँच पुर्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महान्यायाधिवक्ता सविता भण्डारीले उक्त प्रतिवेदन पेश गर्नुभएको हो। आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचन आयोगले 36 जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रूपमा तोकेको छ। आयोगले आजै 77 जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो। यही पुस 25 गतेदेखि लागू हुने गरी प्रतिनिधि सभा सदस्य ऐन 2074 दफा 8 बमोजिम न्याय परिषदको परामर्शमा 88 जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको थियो। आयोगका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ 2 गतेदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोगले आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेशमा प्रमुख राजनीतिक दल सहित साना दलहरू फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका छन्। नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरू यति बेला निर्वाचनका लागि आफ्ना सम्भावित उम्मेद्वारहरूको सूची तयार पारेर केन्द्रमा सिफारिश गरिरहेका छन्। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका दलहरू यति बेला निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय रहेका छन्। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची निर्वाचन आयोगमा पेश गरिसकेका दलहरूले अहिले प्रत्यक्ष तर्फका उम्मेद्वारको नामावली संकलन, छनौट र सिफारिस गर्ने कार्यलाई तीव्रता दिएका छन्। नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गा,
अहिले हामीले निर्वाचन क्षेत्र कमिटीबाट नाम सिफारिस गर्ने काम भइरहेको छ पार्टी जिल्ला कमिटीलाई, र उम्मेद्वारको सिफारिस भइसकेपछि हामी योजना बनाएर जनताको बीचमा जान्छौँ, कार्यकर्तालाई परिचालन गर्छौँ।
नेपाली कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह, जिल्लाबाट प्राप्त उम्मेद्वारको सूची केन्द्रमा पठाइएको र अब पार्टीको सम्पूर्ण गतिविधि निर्वाचन क्षेत्र केन्द्रित गर्ने तयारी भइरहेको बताउनुहुन्छ।
जिल्लाबाट चाहिँ उम्मेद्वारहरूको सूची प्रदेशसम्म आइपुगेको थियो र सोही अनुसार प्रदेशले पनि यहाँबाट सिफारिस गरेर केन्द्रमा पठाइसकेको अवस्था हो, र निर्देशन अनुसार हामी आफ्ना गतिविधिहरू प्रत्येक निर्वाचन क्षेत्रसम्म लगेर जान्छौँ।
ठुला साना दलहरूले उम्मेद्वार सिफारिस सँगसँगै ओडादेखि क्षेत्र हुँदै प्रदेशसम्म निर्वाचन केन्द्रित जनसम्पर्क, संगठन विस्तार, भेला लगायतका क्रियाकलाप अघि बढाएका छन्। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीर्घबहादुर सोडारी,
हामीले प्रतिनिधि सभा अन्तर्गतका 16 वटै निर्वाचन क्षेत्रमा आकांक्षी उम्मेद्वारहरूका नामहरू केन्द्रमा पठाइ नै सकेका छौँ, त्यसमा हुँदा जनताका बीचमा जाने छलफल गर्ने काम गरेका छौँ। निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रममा हामी अगाडि बढेर छौँ।
दलहरू निर्वाचनको तयारीमा जुटेसँगै प्रदेशका सबै जिल्लामा चुनावी माहौल बन्दै गएको छ। दलहरूको निर्वाचन केन्द्रित सक्रियतापछि आम नागरिकमा समेत चुनावी चासो र उत्साह बढेको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता हरि रेग्मी:
सुदूरपश्चिमका हरेक जिल्लामा चुनावी गतिविधि बढ़िराखेको छ। पार्टीले आफ्नो संगठन विस्तार सँगसँगै आफ्नो चाहिँ निर्वाचन केन्द्रित गतिविधिहरू पनि अगाडि बढ़ाइरहेको छ र सर्वसाधारण जनतामा चाहिँ एक खालको उत्साह नै देखिन्छ, चासो पनि बढेको छ।
प्रतिनिधि सभा सदस्यतर्फ 16 निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा कुल मतदाता संख्या 17,16,660 रहेको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आजको बैठकमा आसन्न राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको रणनीति बारे छलफल भएको छ। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा प्रमुख राजनीतिक दलहरू बीच न्यूनतम सहमति कायम गरेर जाने बारे छलफल भएको र यसबारे अन्तिम निर्णयका लागि भोलि फेरि कार्य सम्पादन समितिको बैठक बस्ने नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर महतले आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा मत प्रभाव भएका सबै दलहरूसँग छलफल गरी सम्भावित तालमेल गर्ने बारे अन्तरपार्टी छलफलहरू गर्ने निर्णय भएको बताउनुभयो। आजको कार्य समिति बैठकको शुरूमा नेपाली कंग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले सहितसँग तालमेल गरेर जाने विषयमा विभिन्न चरणमा भएका छलफलबारे पार्टी समितिमा जानकारी गराउनु भएको थियो। राष्ट्रिय सभा निर्वाचन आगामी माघ 11 गते हुँदैछ। नेपाली कंग्रेसमा पार्टीको नियमित 15 महाधिवेशन गर्ने कि निर्वाचन अगाडि नै विशेष महाधिवेशन गर्ने भन्ने बारे विवाद भएपछि लगातार केन्द्रीय कार्य समितिको बैठक बस्दै आएको छ। अघिल्लो बैठकले बहुमतका आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय भएपछि असन्तुष्ट बनेको विशेष महाधिवेशन समूहको दबावका कारण आज बैठक बसेको भए पनि महाधिवेशनका बारेमा भने सहमति हुन सकेको छैन। यसैबीच आजको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि नेपाली कंग्रेसका विभिन्न 5 प्रदेश समितिका सभापतिहरूले संयुक्त अपील जारी गरी विशेष महाधिवेशनको औचित्य सकिएकाले फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुन पार्टी पंक्तिलाई आह्वान गरेका छन्। यस्तै नेपाली कंग्रेसको विशेष महाधिवेशन माग गर्ने पक्षले आज पुनः पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्। पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै कंग्रेस नेता देवराज चालिसेले विशेष महाधिवेशन तत्काल आह्वान गरियोस् भन्ने बेहोराको पत्र बुझाएको बताउनुभयो। नेता चालिसेले पार्टी नेतृत्वलाई विधानको धारा 17(2)ले विशेष महाधिवेशनको परिकल्पना गरेकोले त्यसको मागलाई सम्बोधन गर्नु बाध्यकारी भएको स्मरण गराएको र निर्वाचन अगाडि नै अधिवेशन हुनुपर्ने आफूहरूको माग दोहोर्याएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले भोलि केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटिको बैठक तयारी बारे छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो। उहाँका अनुसार बैठक बिहान 9 ललितपुर च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस 27 29 गते काठमाडौँमा बस्ने भएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सांसदहरूले नेपालको इतिहास र संस्कृतिसँग सम्बन्धित सबै ज्ञान सामग्री अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण तथा कानूनी संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरूले शिक्षालाई सुसंस्कृत राष्ट्रिय निर्माणको आधारका रूपमा उल्लेख गर्नुहुँदै विज्ञहरूसँग परामर्श गरी राष्ट्रिय पुस्तकालय नीति र पुस्तकालय ऐन अगाडि बढ़ाउनु पर्ने सुझाव दिनुभयो। सांसदहरूले पुस्तकालयको आधुनिकीकरणका लागि प्रभावकारी बजेट र दक्ष जनशक्ति विकास गर्नुपर्ने बताउनुभयो। नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदीले अनलाइन प्रकाशनमा खुल्ला पहुँच कायम राख्दै साइबर सुरक्षा र डाटा संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। सरोकारवालाहरूले पुस्तकालय ऐनमै पुस्तकालयको डिजिटल प्रक्रिया तीव्र बनाउने व्यवस्था, विभिन्न प्रकारका पुस्तकालयहरूको प्रवर्धन र ज्ञानमा आधारित समाज विकास गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ। गत भदौ 23-24 गतेको घटना सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था हटाएको हो। आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो। आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कार्यवाही सम्बन्धमा सोधपूछ गर्ने काम सम्पन्न भएकाले स्थानहद फुकुवा गरिएको जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले महिला मैत्री नीति कागजमा मात्र सीमित नरही व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभएको छ। आज काठमाडौँमा आयोजित स्टार्टअपमा महिला अवसर चुनौती र आगामी बाटो विषयक अन्तर्क्रियामा मन्त्री सिन्हाले महिला उद्यमीलाई उद्योग तथा व्यवसाय क्षेत्रमा प्रेरित गर्नु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले महिलाको उद्यमशीलता विकासले समग्र अर्थतन्त्रलाई मजबूत बनाउने उल्लेख गर्नुभयो। मन्त्री सिन्हाले देशका विभिन्न स्थानमा महिलाले ठूला व्यापार तथा उद्योग सफलतापूर्वक सञ्चालन गरिरहेका उदाहरणहरू रहेकाले त्यस्तो प्रयासलाई थप प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। हेटौडा काठमाडौँ जोड्ने भीमफेदी कुलेखानी काठमाडौँ सड़क खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका 6 जुरीखेत स्थित सड़कमा भएको सुमो गाड़ी दुर्घटनामा परिमृत्यु भएका 6 जना मध्ये अहिलेसम्म 5 जनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सुमो दुर्घटनामा परिमृत्यु हुनेहरूमा हेटौडा उपमहानगरपालिका 4 कमल डाँडा निवासी सविता लम्साल, हेटौडा उपमहानगरपालिका 2 कान्तिराज पथका निखिल अग्रवाल, हेटौडा उपमहानगरपालिका 10 भूटान देवीका कृष्ण प्रसाद फुयाल, भारतको बिहार राज्य बेगुसराई निवासी अरविन्द कुमार र भारतको बिहार राज्य पटना निवासी रजनीश कुमार छन्। मृतक एक पुरूषको शनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो। सोही दुर्घटनामा परि घाइते भएकाहरूको हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो। कर्णाली प्रदेशको जुम्ला र जाजरकोट जोड्ने सड़कको टोपला इमिच्छा जाजरकोट सड़क खण्ड निर्माण हुने भएको छ। जाजरकोट हुँदै सुर्खेतको छिन्चु जोड्ने छोटो मार्गका रूपमा रहेको यो सड़क निर्माणका लागि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षमा 15,90,00,000 रूपियाँ विनियोजन गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाद्वारा बन्धक बनाइएका भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई लागू औषध सम्बन्धी मुद्दामा न्यूयोर्क स्थित अदालतमा उपस्थित गराइने भएको छ। भेनेजुएलामाथि पूर्ण नियन्त्रण कायम भएको दावी गर्नुहुँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरो दम्पतीलाई अदालतमा उपस्थित गराइने बताउनु भएको हो। भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डीएलसी रोड्रिगीले सत्ता हस्तान्तरणका क्रममा सन्तुलित र सम्मानजनक व्यवहार गर्न वाशिङटनलाई आग्रह गर्नुभएको छ। यसैबीच राष्ट्रपति ट्रम्पले कोलम्बोका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्नो चेतावनीलाई गैर कानूनी भन्नुभएपछि कोलम्बोमा पनि सैनिक आक्रमण गर्ने धम्की दिनुभएको छ। उहाँले भेनेजुएलामा थप आक्रमण हुने र मेक्सिकोलाई पनि तयार रहन चेतावनी दिनुभएको छ। यसैबीच क्युबाली सरकारले भेनेजुएलामा भएको अमेरिकी सैन्य कार्यवाहीमा 32 जनाको मृत्यु भएको आधिकारिक रूपमा पुष्टि गरेको छ। क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा त्यहाँ सुरक्षा र सैन्य कार्यमा संलग्न थिए। घटनापछि क्युबाले 2 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। हावानामा सार्वजनिक कार्यक्रम र सरकारी समारोहहरू स्थगित गरिएको छ। क्युबा र भेनेजुएला लामो समयदेखि नजिकका राजनीतिक र सैन्य सहयोगी रहेका छन्। युरोपेली संघ यूले भेनेजुएलामा थप तनाव नबढ़ोस् भन्नका लागि सबै पक्षलाई शान्ति र संयम अपनाउन आग्रह गरेको छ। यो अपील अमेरिकाले भेनेजुएला विरूद्ध सैन्य कार्यवाही गरेपछि आएको हो। बेलायतमा लागू भएको नयाँ नियमले दिउँसोको समयमा जंक फूडको टीभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाएको छ। यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न विश्वकै अग्रणी कार्य भनेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन गर्ने भएको छ। राष्ट्रिय आर्थिक गणना 2082 कार्यतालिका, लोगो र नारा सार्वजनिक गर्न काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वर्षको असारसम्म तथ्याङ्क संकलन सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी गराएको छ। जिल्ला स्तरमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी 2082 चैत 1 गतेदेखि 2083 असार मसान्तसम्म देशैभर तथ्याङ्क संकलन सम्पन्न गर्ने लक्ष्य लिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले महिला मैत्री औद्योगिक नीति व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभएको छ। सोमबार काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उद्योग मन्त्री सिन्हाले महिला उद्यमीलाई उद्योग तथा व्यवसाय क्षेत्रमा प्रेरित गर्नु आवश्यकता भएकोमा जोड़ दिनुभयो। उहाँले महिलाको उद्यमशीलता विकासले समग्र अर्थतन्त्रलाई बलियो बनाउन समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागी वक्ताहरूले स्टार्टअप क्षेत्रमा महिलाले भोग्दै आएका चुनौती, वित्तीय पहुँचको अभाव, सामाजिक सोच, सिप विकास र बजार पहुँच जस्ता चुनौतीहरू समाधान गर्न समन्वयात्मक पहल आवश्यक रहेको औन्याउनु भएको थियो। कोशी प्रदेशमा स्टार्टअप उद्यमको विकासको प्रवृत्ति तीव्र गतिमा बढ़िरहेको पाइएको छ। नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले सार्वजनिक गरेको विशेष अध्ययन प्रतिवेदनले प्रदेशका 14 जिल्ला मध्ये 10 जिल्लामा गरिएको अध्ययनले त्यस्तो तथ्याङ्क देखाएको हो। त्यसक्रममा 41.3% कृषि तथा वनजन्य, 18.1% उत्पादनमूलक, 17.5% सेवामूलक, 13.8% पर्यटन तथा 9.8% सूचना प्रविधि क्षेत्रमा केन्द्रित भएर अध्ययन गरिएको प्रतिवेदनले उल्लेख गरेको छ। अध्ययनमा समावेश भएको स्टार्टअपहरूको कुल लगानी 2,56,00,000,000 रुपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ। आन्तरिक राजस्व कार्यालय भैरवाले चालू आर्थिक वर्षको 5 महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले त्यस अवधिमा 5,36,83,08,000 राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा 121.1 अर्थात 6,50,32,07,000 राजस्व संकलन गरेको छ।
अब खेल समाचार।
राष्ट्रपति रामचन्द्र पौडेलले T20 विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विश्वकप ट्रफी सार्वजनिककरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो। आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको राष्ट्रपति पौडेलको भनाई थियो। त्यस्तै राष्ट्रपति पौडेलले नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवं आत्मविश्वास अभिवृद्धि गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदलाई धन्यवाद दिनुभयो। यसै गरी राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन लागेको महिला विश्वकप ग्लोबल छनौट तथा भारत र श्रीलंकामा आयोजना हुन लागेको आसन्न T20 विश्वकपमा सहभागी हुने महिला तथा पुरूष राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिनुभयो। राष्ट्रपति भवन शीतल निवासमा सोमबार उक्त ट्रफी प्रदर्शन गरिएको हो। राष्ट्रपति पौडेल, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कप्तान रोहित कुमार पौडेलले ट्रफी सार्वजनिक गर्नुभएको थियो। क्यानका अनुसार ट्रफी 7 जनवरीसम्म नेपालमा प्रदर्शन गरिनेछ। नेपालमा यसअघि सन् 2018 अन्तर्राष्ट्रिय एक दिवसीय ओडीआई विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। त्यति बेला काठमाडौँ र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो, तर T20 विश्वकपको ट्रफी भने पहिलोपल्ट नेपाल ल्याइएको हो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा तराई मधेसका धेरै स्थानहरूमा हुसु रहनेछ, साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जेएनजी शहीद परिवारको कल्याणकारी कार्यक्रम सञ्चालन गर्न अनुदान उपलब्ध गराउने सरकारको निर्णय। वीरगंजमा स्थानीय प्रशासनद्वारा आज साँझ 6 बजेदेखि भोलि बिहान 8 बजेसम्म कर्फ्यू। संयम, सजगता र सहअस्तित्वका आधारमा स्थितिलाई सामान्यीकरण गर्न सबैमा गृहमन्त्री ओम प्रकाश अरियालको आग्रह। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 77 जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत नियुक्त। र अमेरिकाद्वारा बन्धक बनाइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई लागू औषध सम्बन्धी मुद्दामा न्यूयर्कको एक अदालतमा उपस्थित गराइदिई कोलम्बो र मेक्सिकोमा पनि सैन्य आक्रमण गरिने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।